यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। कुम्भ मेलाबाट घर फर्किँदै गरेका चारजना नेपालीको भारतको गोरखपुरमा भएको सवारी दुर्घटनामा मृत्यु। देश र जनताको चाहना अनुसार राज्यको संरचना प्रदेश र स्थानीय तहको संख्या थप घट गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। म्याग्दीको धौलागिरी गाउँपालिकामा 155 मेगावाट क्षमताको 3 जलविद्युत आयोजनाको निर्माण शुरू। हमासद्वारा आज थप 6 इजरायली बन्धक मुक्त। र नेपाल सुपर लीग एनएसएल फ्रेन्चाइज फुटबलका लागि खेलाड़ीको मिनी बोलक बोल सम्पन्न। जनही 4 लाख रूपियाँमा 8 खेलाड़ी अनुबन्धित।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भारतको उत्तर प्रदेश स्थित प्रयागराजमा जारी कुम्भ मेलाबाट घर फर्किएका 4 नेपालीको सवारी दुर्घटनामा परिमृत्यु भएको छ भने 6 घाइते भएका छन्। उत्तर प्रदेशको गोरखपुर लिंक रोडमा गए राती भएको दुर्घटनामा 70 कञ्चनपुर नगरपालिका 7 65 परशुराम चौधरी, 64 लीलावती चौधरी, 89 55 हरिहरवती यादव र उनकी भाउजू सुनसरीको कुसहा गाउँपालिका 1 समतोलिया देवी यादवको मृत्यु भएको कञ्चनरूप नगरपालिका 7 वडाध्यक्ष समानन्द चौधरीले बताउनुभयो। चालक सहित 6 गोरखपुर अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो। प्रथम महिला राधिका साक्यद्वारा लिखित आत्मकथा करूणाको आज लोकार्पण भएको छ। पुस्तकमा साक्यले वर्तमान प्रधानमन्त्री एवं तत्कालीन नेकपा मालेका नेता केपी शर्मा ओलीसँग विवाह भएपछिका अनेक प्रसंग सहित आफ्नो बाल्यकाल, पढ़ाई, जागिर र जीवनका आरोह अवरोह लगायतका विषय समावेश गर्नुभएको छ। काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजित समारोहमा करूणा पुस्तकको लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको संघर्षपूर्ण समयमा गरिएका विभिन्न संघर्ष र बलिदानी पछि देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको स्मरण गराउनुभयो। प्रधानमन्त्री ओलीले अहिले व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको तर व्यवस्थामा समयानुकूल सुधारको खाँचो भने रहेको र त्यो गरिँदै जाने बताउनुभयो।
मैले आफ्नो जीवनमा भूमिगत पनि बसे, कुटाई पनि खाएँ, जेल पनि गए, 14 पनि बिताए, गोलघरमा पनि 4 बिताए, नेल पनि चाखी हेरियो, चाख्ने मात्रै होइन भोगियो मजेले, सबै कुराहरू भोगिए, देखिए, सहिए र लोकतान्त्रिक गणतन्त्र फेरि आफ्नै जीवनमा ल्याएर छोडियो। त्यसकारण कहाँ अन्धकार युगबाट हामी यहाँ आइपुगेका छौँ भने अरू परिवर्तन, सामाजिक परिवर्तन, अब त्यस्तो केही ठूलो राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर ठूलो गर्नुपर्ने केही छैन। यसमा रिफर्महरू गर्नुपर्ने हुनसक्छ, सुधारहरू गर्नुपर्ने हुनसक्छ, सुधार गर्दै अगाडि बढ्छ।
प्रधानमन्त्री ओलीले देशको आवश्यकता र जनताको चाहना अनुसार राज्यको संरचना प्रदेश र स्थानीय तहको संख्या जस्ता विषय थपघट गर्न सकिने पनि उल्लेख गर्नुभयो। समारोहमा पुस्तकी लेखिका प्रथम महिला राधिका साक्यले आफ्नो जीवन भोगाई र विभिन्न कालखण्डमा आएका उतार चढ़ाव र परिवर्तनका कुरालाई आफूले पुस्तकमा समेट्ने प्रयास गरेको बताउनुभयो। समारोहमा नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार गेवाली, गायिका आनी छोइङ डोलमा, लेखक अमर नेउपाने लगायतले साक्यको पुस्तकबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै पुस्तकले राजनैतिक परिवर्तनको संघर्षमा होमिएका योद्धाहरूको जीवन भोगाई र राजनैतिक घटनाहरूको यथार्थ विवरणहरू समेत समेटिएकाले पुस्तक नयाँ पुस्ताका लागि जानकारीमूलक रहेको उल्लेख गर्नुभयो। चिकित्सकहरूको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ। स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकहरूको छाता संगठन सिमोनद्वारा आयोजित दुई दिने सम्मेलनमा 50 कार्यपत्र र 15 शोधपत्र प्रस्तुत हुनेछन्। वरिष्ठ चिकित्सक डाक्टर अशोकानन्द मिश्रले उद्घाटन गर्नुभएको सम्मेलनमा नेपालभरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने र त्यसले चिकित्सकको ज्ञान र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको सिमोनका मधेस प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उद्देश्यका साथ सम्मेलनमा गरिएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढ़ेको बताउनु भएको छ। माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताउनुभयो। अध्यक्ष दाहालले समाजवादको सैद्धान्तिक बहसलाई व्यवहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित सुदूरपश्चिम कानून समाजको प्रथम अधिवेशनमा उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभयो। लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताउनुभयो। 10 संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले वर्तमान सरकार विकास निर्माणका काममा क्रियाशील रहेको बताउनु भएको छ। आज बागलुङमा आयोजित कार्यक्रममा उहाँले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले विकास निर्माणका कामलाई प्रमुख प्राथमिकता दिएको बताउनुभयो। आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेको र यो सरकार गठन भएपछि आर्थिक अवस्थामा पनि सुधार आएको उहाँले दावी गर्नुभयो। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्सेले देशभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउनु पर्ने बताउनु भएको छ। भक्तपुर नगरपालिकाद्वारा संचालित खोप माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्सेले सत्य र सही कुरामा अडान लिने देशभक्त जनशक्ति विद्यालयले तयार पार्नुपर्ने बताउनुभयो। सरकारले खोप विश्वविद्यालय संचालनका लागि स्वीकृत दिन ढिलाइ गर्न नहुने बताउनुहुँदै अध्यक्ष बिजुक्सेले भक्तपुर नगरपालिकाले संचालन गर्ने खोप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता भएको बताउनुभयो। कार्यक्रममा नगरपालिकाद्वारा संचालित कलेजहरूका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप विश्वविद्यालय संचालन गर्न सरकार तयार हुनुपर्ने बताउनुभयो। मधेस प्रदेशका किसानहरू जलवायु परिवर्तनका कारण प्रभावित बन्दै गएका छन्। जनकपुरधामबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
पछिल्लो समयमा जलवायु परिवर्तनका कारणले धेरै क्षेत्रहरू प्रभावित हुने क्रममा पशुपालन व्यवसाय पनि प्रभावित भएको छ। जलवायु परिवर्तनका कारणले पशुपालनको लागत बढेपछि मधेस प्रदेशका जिल्लाहरूमा पशुपालन व्यवसाय गर्ने क्रममा कमी आएको छ। पशुपालन व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा धनुषाका अगुवा किसान नथुनी यादव:
पहिलाको र अहिलेको हेर्नुभयो भने धेरै जंगलहरू पनि फडानी भइसकेको छ। तराईको यो चुडे फडानी पनि धेरै भइसक्यो। तपाईँको पहिला हेर्नुहुन्थ्यो भने जाडो मौसममा पानी पर्थ्यो, अहिलेसम्म पानी परेको छैन, वातावरणमा प्रदूषण आएको छ।
जलवायु परिवर्तनका कारणले पशुपालन व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा यस क्षेत्रमा लामो अनुसन्धान गर्नुभएका विज्ञ श्याम यादव:
पशुको उत्पादन क्षमतामा ह्रास आउँछ, यसको प्रजनन क्षमतामा असर गर्छ, घाँसको उपलब्धतामा न्यूनीकरण हुन सक्ने सम्भावना हुन्छ र खडेरी तथा बारीको कारणले अरू पनि यसमा इन्डाइरेक्ट रूपमा असर गरिरहेको हुन्छ र यो सबैको असरले समग्र पशुपालन क्षेत्रमा नै असर परिरहेको हुन्छ र यसलाई चाहिँ हामीले अब न्यूनीकरणका उपायहरूको लागि अगाडि बढ्नुपर्छ।
पशुपालन व्यवसायमा जलवायु परिवर्तनका कारणले परेको नकारात्मक प्रभावका कारणले पशु र पशुजन्य पदार्थको उत्पादन लागत बढ्दै गएको छ। यसका साथै पशुपालनबाट हुनुपर्ने आमदनीमा कमी आउन थालेपछि किसानहरू उन्नत जातको गाई पालन गर्ने क्रम छाडेको छ। जलवायु परिवर्तनका कारणले पशुपालनमा परेको प्रभावका विषयमा मध्य प्रदेश सरकारले गठन गरेको दुग्ध विकास बोर्डका उपाध्यक्ष एवं वरिष्ठ पशु चिकित्सक डाक्टर शम्भु नारायण शाह।
पशु वस्तुहरू जुन समयमा हिटमा आउनु पर्ने हो त्यो भन्दा पहिले नै आउँछ। एज नपुगेको पशु वस्तुलाई पनि अब त्यो हिटमा आएको हामीले महसुस गर्छौ कम एजमा।
जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरण गर्ने तर्फ ध्यान दिएर पशुपालन गर्न सकेको खण्डमा अहिले पनि पशुपालन व्यवसाय समृद्धिको आधार बन्न सक्नेमा दुई मत रहेको छैन। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
धनुषामा विपन्न किसानहरूको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना आजदेखि शुरू भएको छ। आगामी चार वर्षसम्म सञ्चालन हुने परियोजना गणेशमान चारनाथ नगरपालिका, शहीद नगर नगरपालिका र जनक नन्दिनी गाउँपालिका सहित अन्य तीनवटा पालिकामा कार्यान्वयन गरिने र परियोजनाबाट 5,000 सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ। परियोजनाबाट 200 किसान समूह गठन गरी तीनमा आबद्ध सदस्यलाई बिउ बिजन कृषि सामग्री वितरण गरिनेछ। मुङलिन पोखरा सड़क विस्तार अन्तर्गत तनहुको सदरमुकाम दमौली बजारमा कालो पत्र शुरू भएको छ। मुङलिन पोखरा सड़क योजना पूर्वी खण्डमा अधिकांश स्थानमा कालो पत्र सकिँदा लामो समय पश्चात दमौली बजारमा कालो पत्र शुरू भएको हो। दमौली स्थित ब्यास नगरपालिका दुई बाग बजारमा कालो पत्र थालिएको पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। दमौली बजारमा सड़क मापदण्डभित्र रहेका घरहरू भत्काउने क्रमले तीव्रता लिएसँगै बाग बजारमा कालो पत्र थालिएको उहाँले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। हमासले आज तीन विभिन्न स्थानबाट आज थप 6 इजरायली बन्दकहरूलाई मुक्त गरेका छन्। युद्ध विरामको पहिलो चरण अन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये 6 आज रिहा गरिएको हो। यी बन्दीहरूको रिहाईसँगै इजरायलले पनि 602 प्यालेस्टिनी कैदीहरूलाई आजै रिहा गर्नेछ। प्यालेस्टिनी लड़ाकूहरूले सन् 2023 अक्टोबर 7 इजरायलमाथि गरेको आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए, जसका कारण गाजा पट्टीमा 15 महीनाभन्दा बढ़ी युद्ध भएको थियो, जसमा हजारौं प्यालेस्टाइनीले ज्यान गुमाएका छन्। इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले रिहा हुने 6 इजरायलीको नाम सार्वजनिक गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाका सबभन्दा उच्च पदस्थ अधिकारी सीक्यू ब्राउनलाई बर्खास्त गर्नुभएको छ। राष्ट्रिय सुरक्षामा राष्ट्रपति र रक्षा मन्त्री दुवैलाई सल्लाह दिने पदका रूपमा रहेको ज्वाइन्ट चीफ अफ स्टाफका अध्यक्षका रूपमा रहनुभएका ब्राउन सो पद प्राप्त गर्ने दोस्रो अश्वेत नागरिक हुनुहुन्छ। 40 वर्षदेखि सैनिक सेवामा रहँदै आउनुभएका ब्राउनलाई ट्रम्पले बर्खास्त गरेर देशका थप प्रमुख जिम्मेवारीहरूमा हेरफेर गर्ने प्रष्ट संकेत दिनुभएको छ। सैनिक सेवालाई समावेशी बनाउने काममा लागेकोले ब्राउनलाई हटाउनु पर्ने रक्षा मन्त्री पेटी हेक्सेथले बताउँदै आउनुभएको थियो। अमेरिकी एसोसिएटेड प्रेस एपीले राष्ट्रपति ट्रम्प प्रशासनका 3 अधिकारी विरूद्ध राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ। व्हाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको 10 दिनपछि वाशिङटन डीसी स्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। ट्रम्प मनोनित अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ। एपीले आफ्नो मुद्दा व्हाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ। प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नै शब्द छनौट गर्ने अधिकार छ र सरकारद्वारा प्रतिशोध नलियोस् एपीले दायर गरेको मुद्दामा भनिएको छ। गत महिना एपीले एक स्टाइल नोटमा मेक्सिकोको खाड़ीले 400 वर्षभन्दा बढ़ी समयदेखि यो नाम बोकेको उल्लेख गरेको थियो। यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको उल्लेख गरिएको थियो। व्हाइट हाउसले एपीका पत्रकारहरूलाई एयरफोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ। लामो समयदेखि अमेरिकी पत्रकारिताको खम्बाको रूपमा रहेको 180 वर्ष पुरानो यो संचार माध्यमले अमेरिका र विश्वभरका छापा टीभी र रेडियो प्रकाशन तथा प्रसारणहरूका लागि समाचार प्रदान गर्दछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको निर्यात 46.50% वृद्धि भएको छ। यस अवधिमा नेपालको आयात भने 10.9% वृद्धि भएको छ। चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले कुल 11,15,79,00,00,000 रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा 8,61,38,00,00,000 रुपियाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार यस अवधिमा 9,88,58,00,00,000 रुपियाँ बराबरको आयात हुँदा 1,27,20,00,00,000 रुपियाँ बराबरका नेपाली वस्तुहरू निर्यात भएका छन्। गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापार घाटा 6.20% बढेको छ। सबैभन्दा ठूलो नेपालको व्यापार साझेदार भारतसँग मात्र नेपालको व्यापार घाटा 4,98,34,00,00,000 बराबरको भएको छ। चीनसँगको व्यापार घाटा 1,90,44,00,00,000 बराबरको रहेको छ। म्याग्दीको धौलागिरी गाउँपालिकामा 3 जलविद्युत आयोजनाहरूको निर्माण कार्य शुरू भएको छ। धौलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा आधारित भएर 155 मेगावाट क्षमताका 3 जलविद्युत आयोजनाहरू निर्माण शुरू भएका हुन्। ऊर्जा डेभलपर्स प्राली अन्तर्गत म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको 53.5 मेगावाट क्षमताको अपर म्याग्दी 1, हाइड्रो भिलेज प्रवर्धक रहेको 65 मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजना र हाइड्रो इम्पायर प्राली प्रवर्धक रहेको 37 मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाको निर्माण शुरू भएको हो। म्याग्दी नदीसँगै यसका सहायक खोलामा विभिन्न 8 जलविद्युत आयोजना दर्ता भएका मध्ये 3 आयोजनाको निर्माणको काम अघि बढेको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिनुभयो। यस वर्ष करिब 750 स्टार्टअप उद्यमहरूले सरकारले उपलब्ध गराउने सहुलियत कर्जा प्राप्त गरी आफ्नो उद्यमलाई अघि बढाउन सक्ने भएका छन्। हाल 1,300 स्टार्टअपहरूले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान समक्ष आफ्नो व्यवसायिक कार्य योजना प्रस्तुत गर्ने कार्य जारी रहेको छ। प्रतिष्ठानले गत भदौ 11 गतेदेखि 31 गतेसम्म सहुलियत कर्जाका लागि स्टार्टअपहरूलाई प्रस्ताव आह्वान गरेको थियो। त्यसक्रममा प्रारम्भिक रूपमा 5,168 प्रस्तावहरू छनौट भएका थिए। स्टार्टअप उद्यम कर्जा कार्यविधिको मापदण्ड अनुसार रहेका स्टार्टअपहरू मध्येबाट 1,300 स्टार्टअपहरू छनौट भएका थिए। उनीहरूले पुष 28 गतेदेखि चैत्र 11 गतेसम्म आफ्नो कार्ययोजना पेश गरिसकेपछि अन्तिम निर्णय हुनेछ। कार्ययोजना पेश गर्दा 50% अङ्क प्राप्त गर्ने स्टार्टअपहरूलाई राष्ट्रिय वाणिज्य ब्याङ्कमा कर्जाका लागि पठाइनेछ। ब्याङ्कले स्टार्टअपहरूको अनुगमन गरेपछि मात्र सहुलियतको कर्जा 3% बिना दितो 3 वर्षका लागि प्रदान गर्न सक्ने व्यवस्था रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश प्रसाद गुप्ताले जानकारी दिनुभयो। यस वर्ष सरकारले त्यस्ता स्टार्टअपहरूलाई कर्जा उपलब्ध गराउनका लागि 1 अर्ब बजेट विनियोजन गरेको छ।
अब खेल समाचार रमेश टमटाबाट।
तेस्रो संस्करणको नेपाल सुपर लीग एनएसएल फ्रेन्चाइज फुटबल चैत्र 16 गतेदेखि काठमाडौँमा शुरू हुँदैछ। एनएसएलका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले शनिबार खेलाड़ीको मिनी अक्सन बोल कबूल गरेको छ। मिनी अक्सनका लागि बन्द सूचीमा रहेका 60 खेलाड़ी मध्ये 15 ए श्रेणी र 45 बी श्रेणीमा राखिएको थियो। सहभागी टोलीले एमा रहेका खेलाड़ीलाई 2,00,000 अधिकतम 4,00,000 रूपियाँसम्म बोली लगाएका छन्। यस्तै बी श्रेणीमा रहेका खेलाड़ीलाई न्यूनतम 1,50,000 अधिकतम 2,00,000 रूपैयाँमा अनुबन्ध गरेका छन्। अक्सनमा रहेका 60 मध्ये 39 खेलाड़ी अनुबन्ध भएका छन्। अक्सनको ए श्रेणीमा रहेका 8 खेलाड़ी अधिकतम 4,00,000 मूल्यमा अनुबन्ध भएका हुन्। सर्वाधिक मूल्य पाउने खेलाड़ीमा मणिकुमार लामा, दिनेश हेमजन, पासाङ लामा, आशिष गुरूङ, अभिषेक लिम्बू, जिलेस्पी जङ कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री छन्। एबाट विवेक पौडेल, सूरजज्यू ठकुरी र प्रदीप लामा पनि अनुबन्ध भए भने दीप कार्कीलाई शुरूमा कुनै टोलीले अनुबन्ध नगरे पनि लुम्बिनी एफसीले 20 लिस्ट मार्फत अनुबन्ध गरेको छ। यस वर्षको प्रधान सेनापति खुला म्याराथन दौड़ प्रतियोगिता अन्तर्गत 42 किलोमिटर दूरीको दौड़मा रणशेरगढ़का हुद्दा खड्ग बहादुर खड्का प्रथम भएका छन्। सैनिक मुख्यालय परिसर स्थित खेल मैदानमा शनिबार आयोजित समारोहमा रक्षा मन्त्री मानवीर राईले उनलाई 3,00,000 नगद सहित ट्रफी र पदक प्रदान गर्नुभयो। कुल 303 धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युट राजन रोकाया दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरेका छन्। केन्याली धावक द्वय विल्सन चियू लियोट र शरण जेरोटिसले धरान रनको उपाधि जितेका छन्। शनिबार सम्पन्न 13 धरान 10 किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन्। 10 किलोमिटर दौड़ चियु लियोटले 30:55 पूरा गरे भने जेरोटिसलाई उक्त दूरी पूरा गर्न 38:42 लागेको थियो। धावक द्वयलाई नगद 60,000 पुरस्कार प्रदान गरिएको छ। पुरूषतर्फ जुलियस मारियुकीले 31:08 दौड़ पूरा गरे भने महिलातर्फ सुमित्रा कुमारी चौधरीले 39:28 दौड़ पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरेकी छिन्। उनीहरूलाई पनि समान नगद 40,000 पुरस्कार प्रदान गरिएको छ। धावक दुर्गा बुद्धले 32:44 र दीपा परियारले 39:59 दौड़ पूरा गर्दै तेस्रो स्थान हासिल गरेका छन्। उनीहरूलाई नगद 30,000 प्रदान गरिएको छ। प्रतियोगितामा 4,000 धावक सहभागी रहेका थिए।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.6 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस, पोखराको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस, वर्षा 1.4 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कुम्भ मेलाबाट घर फर्किँदै गरेका 4 नेपालीको भारतको गोरखपुरमा भएको सवारी दुर्घटनामा मृत्यु। देश र जनताको चाहना अनुसार राज्यको संरचना प्रदेश र स्थानीय तहको संख्या थपघट गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। म्याग्दीको धौलागिरी गाउँपालिकामा 155 मेगावाट क्षमताको 3 जलविद्युत आयोजनाको निर्माण शुरू। हमासद्वारा आज थप 6 इजरायली बन्धक मुक्त र नेपाल सुपर लीग एनएसएल फ्रान्चाइज फुटबलका लागि खेलाड़ीको मिनी बोलक बोल सम्पन्न। जनही 4,00,000 रूपियाँमा 8 खेलाड़ी अनुबन्धित। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।